والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نیت المؤمن خیر من عملہ, مسلمان کی نیت اس کے عمل سے بہتر ہے. اللہ کی رضا کے لیے اور ثواب بڑھانے کے لیے اچھی اچھی نیتیں کر لیں, رضا الہی کے لیے, حصول ثواب کے لیے, علم دین حاصل کرنے کے لیے بیان میں شریک رہوں گا. جو باتیں سنوں گا اسے یاد رکھوں گا, عمل کروں گا, دوسروں تک پہنچانے کی کوشش کروں گا. تعظیم علم دین کی خاطر جتنا ہو سکا دو زانوں بیٹھ کر, کان لگا کر, توجہ کے ساتھ سنوں گا. صلو علی الحبیب, توبو الی اللہ وغیرہ کی صدائیں بلند ہوئیں تو اللہ کی رضا پانے, ثواب بڑھانے کے لیے نمایاں آواز سے جواب دوں گا. ہمارے پیارے نبی مکی مدنی صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان برکت نشان ہے, جو لوگ اپنی مجلس سے اللہ عز و جل کے ذکر اور نبی پر درود شریف پڑھے بغیر اٹھ گئے تو وہ بدبودار مردے سے اٹھے. تو دعوت اسلامی کے مدنی ماحول میں ہم ایک بات دیکھتے ہیں کہ جب مجلس کا اختتام ہوتا ہے تو ایک دعا پڑھائی جاتی ہے, سبحانک اللہم وبحمدک لا الہ الا انت استغفرک واتوب الیک. تو یہ ایسا نہیں ہے کہ صرف یہ اجتماع میں بیٹھیں تو ہی یہ دعا پڑھیں, جب مجلس سے اٹھیں تو یہ پڑھ کر اٹھیں تاکہ وہ مجلس میں اگر ذکر و اذکار نہ بھی ہوا ہو تو اس کی برکت سے ہمیں اس کی برکتیں مل جائیں. اللہ ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے. میٹھے میٹھے اسلام بھائیوں, ایک حدیث پاک میں ہے, ہمارے پیارے نبی صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان سنیے کہ قیامت والے دن روزہ داروں کے لیے ایک سونے کا دسترخوان رکھا جائے گا. قیامت والے دن روزہ داروں کے لیے ایک سونے کا دسترخوان رکھا جائے گا جس سے وہ کھائیں گے, حالانکہ لوگ حساب کتاب کے منتظر ہوں گے. گدا بھی منتظر ہے خلد میں, نیکوں کی دعوت کا گدا بھی
دن خیر سے
کسی کے گھر ضیافت کا صلوا علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم. تو میرے میٹھے میٹھے پیارے پیارے اسلامی بھائیوں, روزہ یہ بہت پرانی عبادت ہے اور گزشتہ امتوں میں سے کوئی امت ایسی نہیں گزری جس پر روزے فرض نہ کیے ہوں, اور مختلف امتوں میں مختلف انداز سے روزے فرض تھے. مثلا تفسیر عزیزی میں ہے کہ حضرت سیدنا آدم صفی اللہ علی نبینا وعلی صلاۃ السلام ہر مہینے کے ایام 20 یعنی چاند کی 13, 14, 15 تاریخ کے 3 روزے ان پر فرض تھے, اور یہود یعنی حضرت سیدہ موسیٰ کلیم اللہ علی نبینا وعلی صلاۃ السلام کی قوم پر یوم عاشورہ یعنی 10 محرم الحرام کے دن اور ہر ہفتے میں ہفتے کے دن یعنی سیٹرڈے یہ روزہ فرض تھا, اور کچھ اور دنوں کے روزے فرض تھے, اور نصارہ پر ماہ رمضان کے روزے فرض تھے. مکتبۃ المدینہ کا شائع کردہ قرآن پاک, اس میں جو قرآن پاک کی آیت مذکور ہے جو ہم سنتے بھی ہیں, یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون, اے ایمان والو تم پر روزے فرض کیے گئے جیسے اگلوں پر فرض ہوئے تھے کہ کہیں تمہیں پرہیزگاری ملے. تو آیت میں بتایا گیا کہ روزے کا مقصد تقوی و پرہیزگاری کا حصول ہے. اب چونکہ روزے میں نفس پر سختی کی جاتی ہے, کھانے پینے کی حلال چیزوں سے بھی روک دیا جاتا ہے, اور اس سے اپنی خواہشات پر قابو پانے کی پریکٹس ہوتی ہے, مشق ہوتی ہے, جس سے ضبط نفس یعنی نفس پر قابو اور حرام سے بچنے پر قوت حاصل ہوتی ہے, اور یہی ضبط نفس اور خواہشات پر قابو وہ بنیادی چیز ہے جس کے ذریعے آدمی گناہوں سے رکتا ہے. جیسے بعض کہتے ہیں نا یار ہم گناہوں سے بچ نہیں پاتے, تو ان کا یوں سمجھنے کی طرح سے اعتماد بحال ہوتا ہے کہ آپ نے دن بھر روزہ رکھا نا, آپ پانی پینا چاہتے تھے آپ نے پانی نہیں پیا, خواہش کرتے تھے, خواہش ہوتی تھی کہ میں کھانا کھاؤں لیکن کھانا کھانے سے رکے, اس کا مطلب آپ کر سکتے ہیں, اس کا مطلب آپ کر سکتے ہیں. تو ہمت کیجئے, جس طرح آج آپ یہ کہتے ہیں کہ جناب میں گناہوں سے نہیں بچ سکتا, نہیں, آپ نے روزے میں پریکٹس کی ہے کہ آپ جو چیز چاہتے ہیں وہ کر لیتے ہیں. یعنی نفس چاہتا ہے میں پانی پیوں, نفس چاہتا ہے میں کھانا کھاؤں, لیکن چونکہ روزے کی حالت تھی آپ اس سے بچے. اسی طرح اگر آپ چاہیں تو گناہوں سے بھی بچ سکتے ہیں. تو توحید اور رسالت کا اقرار کرنے اور تمام ضروریات دین پر ایمان لانے کے بعد جس طرح ہر مسلمان پر نماز فرض قرار دی گئی ہے, اسی طرح رمضان شریف کے روزے بھی ہر مسلمان مرد و عورت عاقل و بالغ پر فرض ہیں. حضور مختار میں ہے کہ روزے 10 شعبان المعظم سن 2 سن ہجری کو فرض ہوئے. اب یہ بڑا پیارا ایک تصور ہے کہ اسلام میں اکثر اعمال یہ کسی نہ کسی واقعے کی یاد دلاتے ہیں, جیسے صفا و مروہ کی سعی, جو عمرہ کرنے والے حج کرنے والے جاتے ہیں اور یہ سعی کرتے ہیں, یہ کیا ہے؟ یہ حضرت سیدتنا ہاجرہ کی یاد ہے اس میں, کہ آپ رضی اللہ تعالی عنہا اپنے لخت جگر سیدنا اسماعیل علیہ السلام کے لیے پانی تلاش کرنے کے لیے ان دونوں پہاڑوں کے درمیان چلی اور دوڑی تھی. اللہ عزوجل کو سیدتنا ہاجرہ رضی اللہ تعالی عنہا کی ادا پسند آ گئی, لہذا اس ادائے حاجرہ کو اللہ نے باقی رکھا اور حاجیوں اور عمرہ کرنے والوں کے لیے صفا و مروہ کی صحیح واجب قرار دے دی گئی. اسی طرح ماہ رمضان مبارک کے روزے اس یعنی کہ ماہ رمضان میں سے کچھ دن ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے غار حرا میں گزارے تھے. اس دوران آپ صلی اللہ علیہ وآلہ وسلم دن کو کھانے سے پرہیز کرتے اور رات کو ذکر اللہ میں مشغول رہتے. تو اللہ تعالی نے ان دنوں کی یاد کرنے کے لیے یعنی یادوں کو تازہ رکھنے کے لیے روزے فرض کیے تاکہ اس کے محبوب کی سنت قائم رہے. تو بہرحال میرے میٹھے میٹھے پیارے پیارے اسلامی بھائیوں, سخت گرمی ہوتی ہے اور آج کل تو ویسے ہی ہمارے وطن میں سخت گرمی ہے. جی ہاں, مختلف شہروں میں بہت زیادہ گرمی بڑھ گئی ہے, اب سخت گرمی ہے, پیاس سے حلق سوکھ رہا ہے, ہونٹ خشک ہو رہے ہیں, پانی موجود ہے مگر روزہ دار اس کی طرف دیکھتا نہیں ہے. کھانا موجود ہے, بھوک کی شدت ہے اور روزہ دار ہے کہ کھانے کی طرف ہاتھ نہیں بڑھاتا ہے. یعنی آپ اندازہ فرمائیے, مدنی چینل کے ناظرین بھی غور فرمائیے کہ اس مسلمان کا اپنے رب عز و جل پر کتنا پختہ ایمان ہے, کیونکہ وہ جانتا ہے کہ اس کی حرکت ساری دنیا سے چھپ سکتی ہے, ساری دنیا سے چھپ سکتی ہے مگر اللہ سے پوشیدہ نہیں رہ سکتی. اللہ پر اس کا یہ یقین کامل روزے کا عملی نتیجہ ہے, کیونکہ دوسری عبادتیں جو ہم کرتے ہیں یہ ظاہری حرکت سے ادا کی جاتی ہیں, نماز پڑھتے ہیں نظر آتا ہے, زکات دیتے ہیں نظر آتا ہے, مگر روزے کا تعلق باطن سے ہے. اس کا حال اللہ کے سوا کوئی نہیں جانتا, اور اگر کوئی چھپ کر کھا پی لے تب بھی لوگ تو یہی سمجھے رہیں گے کہ یہ روزہ دار ہے مگر یہ مسلمان خوف خدا کے باعث وہ کھانے پینے سے اپنے آپ کو بچا رہا ہے. تو میرے میٹھے میٹھے پیارے پیارے اسلامی بھائیوں, یہاں پر ضمناً ایک مسئلہ بیان کروں گا جس کو امیر علیہ سنت نے مدنی مذاکرے میں بھی بیان فرمایا ہے کہ روزے بچے کو روزہ کب رکھوایا جائے. میرے آقا امام اہل سنت مجدد دین و ملت مولانا شاہ امام احمد رضا خان علیہ رحمت الرحمان فرماتے ہیں کہ بچہ جیسے ہی آٹھویں سال میں قدم رکھے اس کے ولی یعنی سرپرست پر لازم ہے کہ اس کے نماز روزے کا حکم دے. فقہ کرام فرماتے ہیں کہ بچے کی عمر 10 سال کی ہو جائے اور 11ویں سال میں قدم رکھ دے تو اور اس میں روزہ رکھنے کی طاقت ہو تو اس سے رمضان مبارک میں روزہ رکھوایا جائے, اگر رکھ کر توڑ دیا تو قضا کا حکم نہ دیں گے اور نماز توڑ دے تو پھر پڑھوائیے. تو یہ بعض اوقات بڑے بڑے ہٹے کٹے بھی ہوتے, اب ذرا سی کوئی بیماری ہوتی ہے تو کسی سے مشورہ کیا, اب وہ مشورہ دینے والے بھی ایسے ہی ہوتے ہیں جن کا دین سے بظاہر کوئی تعلق نہیں ہوتا اور ایسی حالت میں وہ روزہ چھوڑ دیتے ہیں. ملپورات اعلی حضرت میں سرکار اعلی حضرت امام احمد رضا خان علیہ رحمت الرحمان اپنا خواب بیان کرتے ہیں کہ ابھی چند سال ہوئے ماہ رجب میں حضرت والد ماجد رحمت اللہ تعالی علیہ خواب میں تشریف لائے اور مجھ سے فرمایا کہ اب کی رمضان میں مرض شدید ہوگا, روزہ نہ چھوڑنا. اعلیٰ فرماتے ہیں کہ ویسا ہی ہوا اور ہر چند طبیب وغیرہ نے کہا, یعنی جن سے اعلیٰ حضرت علاج کرا رہے تھے سب نے کہا, مگر میں نے بحمد اللہ تعالی روزہ نہ چھوڑا اور اسی کی برکت نے بفضل ہی تعالی شفا دی کہ حدیث میں ارشاد وارد ہوا روزہ رکھو تندرست ہو جاؤ گے. جی ہاں, روزے سے صحت ملتی ہے, روزے سے صحت ملتی ہے. امیر المومنین مولا کائنات علی المرتضی شیر خدا کرم اللہ تعالی وجہہ الکریم سے مروی ہے کہ اللہ کے پیارے رسول رسول مقبول صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان صحت نشان ہے کہ بے شک اللہ عز و جل نے بنی اسرائیل کے ایک نبی علیہ السلام کی طرف وحی فرمائی کہ آپ اپنی قوم کو خبر دیجئے کہ جو بھی بندہ میری رضا کے لیے ایک دن کا روزہ رکھتا ہے میں اس کے جسم کو صحت بھی عنایت فرماتا ہوں اور اس کو عظیم اجر بھی دوں گا۔ تو روزے سے صحت ملتی ہے، روزے سے صحت ملتی ہے۔ تو یہ تو واقعی اب موجودہ جو سائنسدان ہیں انہوں نے بھی اپنی تحقیقات میں تسلیم کیا ہے، جیسا کہ آکسفورڈ یونیورسٹی کا پروفیسر مور پالٹ کہتا ہے کہ میں اسلامی علوم پڑھ رہا تھا، کئی ایسے بھی ہوتے ہیں مسلمان جو یہ سائنسدانوں کی تحقیق ان کی زیادہ سمجھ میں آتی ہے، چلے بھائی سن لیجئے کہ یہ سائنسدان کہتا ہے کہ میں اسلامی علوم پڑھ رہا تھا، جب روزوں کے بارے میں پڑھا تو میں اچھل پڑا کہ اسلام نے اپنے ماننے والوں کو کیسا عظیم الشان نسخہ دیا ہے، مجھے بھی شوق ہوا، لہذا میں نے مسلمانوں کی طرز پر روزے رکھنے شروع کر دیے۔ عرصہ دراز سے میرے معدے پر ورم تھا، کچھ ہی دنوں میں مجھے تکلیف کم محسوس ہوئی، میں روزے رکھتا رہا یہاں تک کہ ایک مہینے میں میرا مرض دور ہو گیا۔ ہمارے آقا نے کیا فرمایا کہ روزہ رکھو تندرست ہو جاؤ گے، آقا نے کیا فرمایا روزہ رکھو تندرست ہو جاؤ گے۔ تو صدقے یا رسول اللہ، ہمارے آقا کا فرمان حق حق اور حق ہے، ٹھیک ہے۔ اسی طرح ہالینڈ کا پادری ایلف گول کہتا ہے کہ میں نے شوگر، دل اور معدے کے مریضوں کو مسلسل 30 دن روزے رکھوائے، یعنی 30 ڈیز، پورا مہینہ، ایک مہینہ روزے رکھوائے، نتیجتاً شوگر والوں کی شوگر کنٹرول ہو گئی، دل کے مریضوں کی گھبراہٹ اور سانس کا پھولنا کم ہوا، اور معدے کے مریضوں کو سب سے زیادہ فائدہ ہوا۔ ایک انگریز ماہر نفسیات کا بیان ہے کہ روزے سے جسمانی کھچاؤ ذہنی ڈپریشن اور نفسیاتی امراض کا خاتمہ ہوتا ہے۔ میرے آقا نے کیا فرمایا، روزہ رکھو تندرست ہو جاؤ گے، کیا فرمایا، روزہ رکھو تندرست ہو جاؤ گے۔ تو صدقے یا رسول اللہ، ایک اخباری رپورٹ کے مطابق جرمنی، انگلینڈ اور امریکہ کے ماہر ڈاکٹروں کی تحقیقاتی ٹیم یہ رمضان مبارک میں پاکستان آئی، انہوں نے باب المدینہ کراچی میں اور مرکز الاولیاء لاہور اور دیار محدث اعظم رحمت اللہ تعالی علیہ سردار آباد فیصل آباد پنجاب پاکستان کا انتخاب کیا، اب سروے کیا، انہوں نے جائزہ لیا، انہوں نے یہ رپورٹ پیش کی کہ چونکہ مسلمان نماز پڑھتے ہیں، رمضان مبارک میں اس کی زیادہ پابندی کرتے ہیں، اس لیے وضو کرنے سے ناک، کان اور گلے کے امراض میں کمی ہو جاتی ہے، نیز مسلمان روزے کے باعث کم کھاتے ہیں، لہذا معدے، جگر، دل اور پٹھوں کے امراض میں کم مبتلا ہوتے ہیں۔ مجھے ایک اور بات یاد آ گئی، امیر علیہ سنت نے اپنے رسالے میں لکھا ہے کہ کسی بیرون ملک ایک مسلمان جو تھا وہ کہیں وضو کر رہا تھا، ایک شخص بڑا غور سے اس کو دیکھ رہا تھا، جب وضو سے فارغ ہوا تو اس نے کہا کہ آپ کون ہیں، تو کہا کہ میں مسلمان ہوں، کہاں سے آئے آپ، کہا جی میں پاکستان سے آیا ہوں، اچھا، کہا پاکستان میں پاگل خانے کتنے ہیں، پاکستان میں پاگل خانے کتنے ہیں، تو وہ شخص کہنا میں سوچنے لگا، میں کہا ہوں گے 2-4 ہوں گے، کہا کہ ابھی تم نے کیا کیا، تو کہا کہ جی میں نے وضو کیا تھا، روزانہ کرتے ہیں، تو کہا جی تقریباً روزانہ 5 مرتبہ کرتا ہوں، کہنے لگا کہ میں ماہر نفسیات ہوں، میں ڈاکٹر ہوں، میں ایک بات پر کافی عرصے سے ریسرچ کر رہا تھا کہ پاگلپن کیسے ہوتا ہے، اس کے جو امراض کا میں نے غور کیا تو پھر میں نے اس کے علاج ڈھونڈے، تو میں نے یہ علاج ڈھونڈا ہے کہ جو شخص اپنی گردن پر روزانہ پانی لگائے گا وہ پاگلپن سے محفوظ رہے گا۔ और मैंने देखा कि अभी वुजू में आपने ऐसे ऐसे भी कुछ किया था, तो इसका मतलब आप लोग पागल तो नहीं हो सकते हैं। अल्हम्दुलिल्लाह, तो हम मुसलमान हैं, हमारा मजहब, हमारा दीन हमें जो तरबियत देता है, तालीम देता है, अगर हम उस पर अमल करेंगे तो इंशाअल्लाह इसकी बरकतें मिलेंगी। और रोजे की बरकत तो हमने खुद नबी पाक अलैहिस्सलाम का इरशाद सुना कि रोजा रखो तंदुरुस्त हो जाओगे। तो आज अल्हम्दुलिल्लाह आलमी मदनी मरकज फैदान मदीना में हजारों मोतकिफ हैं, और इनमें से हम ऐसे तासुरात भी सुनते हैं कि जो इस बात का इजहार करते हैं कि हम यहां एतिकाफ में आए तो रोजे रख रहे हैं, हमने इससे पहले माह रमजान के पूरे रोजे नहीं रखे। तो ए मेरे मीठे मीठे इस्लामी भाइयों, ए आशिकाने रसूल, हम मुसलमान हैं, हमारा दीन मजहब जिस बात का हमें हुक्म दे लब्बैक कि बिला शरई मजबूरी के हमें रोजा तर्क नहीं करना, इंशाअल्लाह जब तक जिंदा रहेंगे माह रमजान के पूरे रोजे रखेंगे इंशाअल्लाह। अल्लाह नसीब करे इसकी मदनी तहरीक चलाएं। और मैं मदनी चलन के नाजरीन को भी कहूंगा, इस वक्त भी घरों में देखें आपको रोजा ना रखने वाले नजर आएंगे, महल्लों में देखें रोजा ना रखने वाले नजर आएंगे। आखिर इनकी इस्लाह कौन करेगा, इनको कौन समझाएगा कि हम मुसलमान हैं, हमारा दीन मजहब ने हम पर लाजिम किया है कि हम माह रमजान के रोजे रखें। हां, इस बात का डर कि बीमार हो जाएंगे, नहीं, रोजा रखना है इसलिए कि हमारे प्यारे नबी ने फरमाया रोजा रखो तंदुरुस्त हो जाओगे। अब रोजा में अस्पताल में भी रश हो जाता है, क्लिनिक में भी रश बढ़ जाता है, जाहिर है इसका वजह क्या, इसकी वजह यही है कि डटकर खाते हैं। बल्कि अमीर अहले सुन्नत तो बड़ा एक चोट लगाने वाला जुमला कहते हैं कि सहरी में इसलिए डटकर खाते हैं कि पूरा दिन कुछ नहीं खाना, पूरा दिन भूखा रहना है, तो इसलिए सहरी में डटके खाते हैं। अच्छा, इफ्तार में डटकर क्यों खाते हैं कि सारा दिन कुछ नहीं खाया भाई। ये दोनों तरफ जो है ना, ये ट्रैफिक जाम हो जाता है, और फिर वो चीजें खाते हैं जो पूरा साल नहीं खाते हैं। अब कोई हमसे एवरेज लगाए कि भाई पूरे साल पकोड़े कितने खाए थे, वो पूरे साल पकोड़े देखते भी नहीं है, और जैसे रमजान का महीना आता है ठकाठक पकोड़े समोसे तो ये तो वो, तो अब इसकी मिकदार भी कितनी हो। तो जाहिर है ये जो हमारी मशीन है मैदा, अब कोई शख्स से इसको उठाने की ताकत ही मिसाल 50 किलो उठा सकता है वो, अब कोई इसके ऊपर 200 किलो डाल दे तो उस गाड़ी ने तो बैठ ही जाना है, उस गधे ने उठ ही जाना है। जैसे गधे को देखते हैं ना, बाद गाड़ी उठ जाती है तो गधा उठ ही जाता है क्योंकि वजन ही बढ़ गया वहां पर। तो अब अपने जिस्म पर भी अगर हम रहम करें और इसको भी इतनी ताकत दें कि जितना ये बोझ उठा सके, और माशाअल्लाह दावत इस्लामी के जेर इतमाम होने वाले एतिकाब में इसका प्रैक्टिकल होता है। जी हाँ, प्रैक्टिकल होता है कि इसमें कम खाने की भी तरगीब मिलती है। आप इससे अंदाजा लगाएं, बल्कि मैं आपको दावत दूंगा कि यहां पर एक हलका ऐसा लगता है कि जिसमें खजूर रोटी से सहरी की जाती है, माशाल्लाह ये भी है, खजूर रोटी से सहरी करते हैं। बाद ऐसे हैं जो कुफले मदीना लगाते हैं, यानी बाकायदा निवाले गिनकर खाते हैं कि इंशाअल्लाह मैं 9 निवाले खाऊंगा, मैं 11 निवाले खाऊंगा, मैं 13 निवाले खाऊंगा, इस तरह से भी इनकी सहरियां होती हैं। तो ये एक ऐसा माह मुबारक है, एक ऐसा मदनी इंकलाब पैदा करने वाला महीना है कि इसमें हम अपनी बहुत सारी मामलात में बेहतर से बेहतर तरकीब बना सकेंगे। तो बहरहाल मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाजरीन, हमें रोजा रखना है, रोजा रखना है कि सैयदना अबू हुरैरा रदी अल्लाह ताला अनहु रिवायत करते हैं कि हमारे प्यारे नबी सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते हैं, आदमी के हर नेक काम का बदला 10 से 700 गुना तक दिया जाता है। अल्लाह ताला फरमाता है सिवाय रोजे के रोजा मेरे लिए है और इसकी जजा मैं खुद दूंगा। अल्लाह अज़्ज़वजल का मजीद इरशाद है, बंदा अपनी ख्वाहिश और खाने को सिर्फ मेरी वजह से तर्क करता है। रोजादार के लिए दो खुशियां हैं, एक इफ्तार के वक्त और एक अपने रब से मुलाकात के वक्त। रोजादार के मुंह की बू अल्लाह के नजदीक मुश्क से ज्यादा पाकीजा है। तो क्या प्यारी बिशारत हमें दी गई कि जिस रोजादार ने रोजे को इस तरह रखा जिस तरह रोजा रखने का हक है, तो अल्लाह ताला अपने फजल व करम से उसके गुनाहों को मुआफ फरमा देता है। और खासकर हदीस में ये जो अल्फाज कि हमारे प्यारे नबी ने अपने परवरदिगार का फरमाने खुशगवार सुनाया कि रोजा मेरे लिए है और इसकी जजा मैं खुद दूंगा, सुभान अल्लाह। तो अल्लाह ताला हमें इस माह रमजान की बरकतें नसीब फरमाएं। तो बहरहाल मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, रोजा रखने के और भी फजाइल हैं। एक और हदीस पाक में है, बेशक जन्नत में एक दरवाजा है जिसको रैयान कहा जाता है, इससे कयामत के दिन रोजादार दाखिल होंगे, इनके अलावा कोई और दाखिल ना होगा। कहा जाएगा रोजेदार कहां हैं, बस ये लोग खड़े होंगे, इनके अलावा कोई और इस दरवाजे से दाखिल ना होगा। जब ये दाखिल हो जाएंगे तो दरवाजा बंद हो जाएगा, बस फिर कोई इस दरवाजे से दाखिल ना होगा। इंशाल्लाह हम भी दाखिल होंगे इंशाल्लाह, अल्लाह की रहमत से, अल्लाह की रहमत से इंशाल्लाह जन्नत के इस दरवाजे रैयान से इंशाल्लाह हम भी दाखिल होंगे इंशाल्लाह। एक हदीस पाक में है, जिसने माह रमजान का एक रोजा भी खामोशी और सुकून से रखा उसके लिए जन्नत में एक घर सब्ज जबरजद या सुर्ख याकूत का बनाया जाएगा, सुभान अल्लाह। रोजादार का सोना इबादत, इसकी खामोशी तस्बीह करना और इसकी दुआ कबूल और इसका अमल मकबूल है। एक और हदीस में है, जो बंदा रोजे की हालत में सुबह करता है उसके लिए आसमान के दरवाजे खोल दिए जाते हैं, उसके आधा तस्बीह करते हैं, आसमाने दुनिया पर रहने वाले फरिश्ते उसके लिए सूरज डूबने तक मगफरत की दुआ करते रहते हैं, एक अगर वो एक या दो रकातें पढ़ता है तो ये आसमानों में उसके लिए नूर बन जाती है। हूरे ईन यानी बड़ी आंखों वाली हूरों में से उसकी बीवियां कहती हैं, ए अल्लाह तू इसको हमारे पास भेज दे, हम इसके दीदार की बहुत ज्यादा मुश्ताक हैं। और अगर वो ला इलाहा इल्लल्लाह या सुबहान अल्लाह या अल्लाहु अकबर पढ़ता है तो 70,000 फरिश्ते उसका सवाब सूरज डूबने तक लिखते रहते हैं। सुभान अल्लाह, सुभान अल्लाह। अल्लाह ताला हमको इसकी बरकतें नसीब फरमाए। हजरत सैयदना काबुल अहबार रदी अल्लाह ताला अनु फरमाते हैं, बरोजे कियामत एक मुनादी इस तरह निदा करेगा, हर बोने वाले यानी अमल करने वालों को उसकी खेती यानी अमल के बराबर अजर दिया जाएगा, सिवाय कुरान वालों यानी आलिम कुरान और रोजादारों के उन्हें बेहदो बेहिसाब अजर दिया जाएगा। तो जो रोजा नहीं रखते ना वो बड़े खसारे में है। और ये एक दावत इस्लामी का एक समझ कि एक मदनी तहरीक है, रोजा रखो और रखवाओ, रोजा रखो रखवाओ, क्योंकि एक रोजा भी जो छोड़ेगा। एक हदीस सुनिए, हजरत सीना अबू हुरैरा रदी अल्लाह ताला अनु से रिवायत है कि प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, जिसने रमजान के एक दिन का रोजा बगैर रुख्सत व बगैर मरज इफ्तार किया यानी ना रखा तो जमाने भर का भी रोजा उसकी कजा नहीं हो सकता अगरचे बाद में रख ले। यानी वो फजीलत जो रमजान मुबारक में रोजा रखने की थी अब किस तरह पा ही नहीं सकता। अल्लाह हमें ऐसी हिम्मत दे कि हम कभी भी रोजा ना तर्क करें। तो जो रोजा रखकर बगैर सही मजबूरी के तोड़ डालते हैं वो अल्लाह अज़्ज़ा वजल के कहर गजब से डरे। हज़रत सैयदना अबू उमामा बाहिली रदी अल्लाह ताला अनु फरमाते हैं, मैंने सरकार मदीना सल्लल्लाहु ताला अलैहि वसल्लम को ये फरमाते हुए सुना कि मैं सोया हुआ था, ख्वाब में दो शख्स मेरे पास आए और मुझे एक दुश्वार गुजार पहाड़ पर ले गए। जब मैं पहाड़ के दरमियानी हिस्से पर पहुंचा तो वहां बड़ी सख्त आवाजें आ रही थी। मैंने कहा ये कैसी आवाजें हैं, तो मुझे बताया गया ये जहन्नमियों की आवाज है, फिर मुझे और आगे ले जाया गया तो मैं कुछ ऐसे लोगों के पास से गुजरा कि उनको उनके टखनों की रगों से बांधकर यानी उल्टा लटकाया गया था और उनके जबड़े फाड़ दिए गए थे जिनसे खून बह रहा था। मैंने पूछा ये कौन लोग हैं, तो मुझे बताया गया ये लोग रोजा इफ्तार करते थे कबल इसके कि रोजा इफ्तार करना हलाल हो। तो ऐ मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, रमजान का रोजा बिला इजाजत शरई तोड़ डालना ये बहुत बड़ा गुनाह है। वक्त से पहले इफ्तार करने से मुराद ये है कि रोजा तो रख लिया मगर सूरज गुरूब होने से पहले पहले जानबूझकर या किसी सही मजबूरी के बगैर तोड़ डाला। इस हदीस पाक में जो अजाब बयान किया गया वो रोजा रखकर तोड़ देने वालों के लिए, और जो रमजान का रोजा तर्क कर देता है वो भी सख्त गुनाहगार और अजाब नार का हकदार है। तो मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, रोजा रखना कैसे है ये भी एक बात है कि सिर्फ रोजा ऐसा नहीं कि जनाब दिन के वक्त तो खाना पीना छोड़ दिया। हालांकि ये खाना पीना यूं समझे कि माह रमजान में दिन के वक्त बंदा खाना पीना छोड़ देता है, हालांकि खाना पीना इससे पहले दिन में बिल्कुल जायज था। अब खुद ही सोच लीजिए कि जो चीजें रमजान शरीफ से पहले हलाल थी वो जब इस मुबारक महीने के मुकद्दस दिनों में मना कर दी गई, तो जो चीजें रमजान से पहले भी हराम थी, मसलन झूठ, गीबत, गाली गलोच, फिल्में ड्रामे, गाने बाजे, बदनिगाही, दाढ़ी मुंडाना, एक मुट्ठी से घटाना, वालिदैन को सताना, लोगों का दिल दुखाना, ये तो वैसे ही हराम है। अब माहे रमजान में और भी ज्यादा हराम हो जाएंगी। रोजादार जब रमजान मुबारक में हलाल व तैयब खाना पीना छोड़ देता है तो हराम काम क्यों ना छोड़े। अब फरमाइए जो शख्स पाक और हलाल खाना छोड़ दे, पीना छोड़ दे, लेकिन हराम और जहन्नम में ले जाने वाले काम बदस्तूर जारी रखे, वो किस किस्म का रोजादार है। हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया जो बुरी बात कहना और उस पर अमल करना ना छोड़े तो अल्लाह को इसकी कुछ हाजत नहीं कि उसने खाना पीना छोड़ दिया है। हजरत अल्लामा अली कारी रहमतुल्लाह ताला ने इस हदीस पाक के तहत फरमाते हैं कि बुरी बात से मुराद हर नाजायज गुफ्तगू है, जैसे झूठ, बोहतान, गीबत, तोहमत, गाली, लान तान वगैरह, जिन चीजों से बचना है। एक और मकाम पर हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सिर्फ खाने और पीने से बाज रहने का नाम रोजा नहीं, बल्कि रोजा तो ये है कि लग्व और बेहुदा बातों यानी वो बात जिसके करने में मासी यानी नाफरमानी है उससे बचा जाए। तो अब खाली खाने पीने से बचने का हिसाब किताब नहीं रखना बल्कि आंख का भी रोजा रखना है, हैं? आंख का भी रोजा रखना है, हाथ का भी रोजा रखना है, जबान का भी रोजा रखना है, पांव का भी रोजा रखना है। कि आंख का रोजा क्या, कि आंख जब भी उठे तो सिर्फ और सिर्फ जायज उमूर ही देखे, आंख से मस्जिद देखे, कुरान पाक देखे, मजारत औलिया देखे, उलमाए किराम, मशायखे उज़्ज़ाम, अल्लाह के नेक बंदों का दीदार रख करे, अल्लाह दिखाए तो काबा देखे, मदीना देखे, सुनहरी जालियों के अनवार देखे, जन्नत की प्यारी प्यारी क्यारी का नजारा देखे, और अल्लाह दिखाए तो आका का दीदार देखे। तो मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, आंख का रोजा ये सिर्फ रमजान में नहीं बल्कि डबल 12 घंटे, 300 दिन और 12 महीने होना चाहिए। और ये बात भी एक अजीब सी बात है कि हम कहते हैं हम बच नहीं पाते। बाज़ औक़ात अगर किसी को समझाया जाए कि यार ऐसा हाल है बच नहीं सकते। एक नौजवान एक बुजुर्ग की खिदमत में हाजिर हुआ और उसने कहा कि हुजूर आप कहते हैं कि आंखों को हराम से बचाओ, आंखों को हराम से बचाओ, मैं बच नहीं सकता हूं, मेरे लिए बहुत मुश्किल हो जाता है, आप मुझे कोई इलाज बताइए। कि जिससे मैं अपनी आंखों को हराम से बचाऊं। उन बुजुर्ग ने फरमाया कि इलाज तो मैं तुम्हें दे दूंगा, लेकिन इससे पहले तुम्हें एक काम करना पड़ेगा। का क्या? का ये दूध का एक प्याला है, ये प्याला लो और बाजार से गुजरते गुजरते वो बाजार के दूसरे कोने पर फुला जो बुजुर्ग हैं उनको देकर आना है। कहा हुजूर कोई मसला नहीं है, मैं भी देकर आ जाता हूं। कहा देखो पूरा भरा हुआ है, ध्यान से ले जाना, कोई कतरा गिरने नहीं पाए। कहा हजरत आप बिल्कुल बेफिक्र रहे। कहा अच्छा ऐसी बात है, कतरा नहीं गिरेगा? कहा नहीं। कहा ठीक है मैं दो आदमी तुम्हारे साथ कर देता हूं, अगर एक कतरा भी गिरा तो वो बाजार में तुझे दो जूते लगाएंगे, मंजूर है? कहा हुजूर बिल्कुल मंजूर है, बस आप मुझे इलाज बता देंगे? कहा इलाज बता दूंगा मैं। अब उसने प्याला लिया और बड़ी एहतियात के साथ प्याले पर नजर करते 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 ये बाजार से गुजरते गुजरते उन बुजुर्ग को देकर आ गया, कतरा नहीं गिरा। बड़ा खुश खुश वापस आया। कहा हजरत मैंने प्याला पहुंचा दिया, अब आप मुझे इलाज बता दीजिए। कहा कतरा गिरा तो नहीं? कहा नहीं हजरत, कतरा एक कतरा नहीं गिरा, मैंने इससे नजर ही नहीं हटाई थी। कहा रास्ते में ओढ़ते ओढ़ते देखी? कहा नहीं हजरत, मैं तो दूध की तरफ ही देखता रहा, क्योंकि आपने दो आदमी भी भेजे थे और आपने कहा था कि एक कतरा भी गिरा तो दो जूते लगेंगे, तो मैंने कहा भरे बाजार में बेइज्जती से बचने के लिए मैं बड़ी एहतियात के साथ लेकर गया, अब आप मुझे इलाज बता दीजिए। कहा कि बेटा यही इलाज है, यही इलाज है कि जिस तरह तुमने आज इस दूध के कतरे को गिरने नहीं दिया, इसलिए कि तुम्हारा ये तसव्वुर था कि अगर ये कतरा गिर गया तो मुझे भरे बाजार में जलील और रुस्वा किया जाएगा, मुझे जूतों से मारा जाएगा। बस जिस दिन तुम्हारे जहन में ये बात बैठ गई कि अगर आज अपनी आंखों को मैंने हराम से पुर किया तो कहीं ऐसा ना हो कि कयामत के दिन सारी मखलूक के सामने मुझे रुस्वा कर दिया जाए, तो ये गुनाहों का इलाज है। ये गुनाहों का इलाज है कि जिस दिन इंसान इस बात को सोचना शुरू कर देता है कि इस जिंदगी का हिसाब मुझे एक दिन कयामत के दिन देना पड़ेगा, उस कयामत के दिन हकदारों को उनके हुकूक दिलवाए जाएंगे। किसी पर अगर मैंने अपने हाथों से जुल्म किया होगा तो जवाब देना होगा, ये हाथ गवाही देंगे कि मौला इसने ये गुनाह इन हाथों से किए हैं, इन आंखों से अगर गुनाह किए होंगे ये आंख गुनाहों की गवाही देंगी कि या अल्लाह इसने फुला फुला दिन ये देखा है, इन पांव को चलकर अगर हम किसी बुराई की जगह पर गए होंगे ये पांव गुनाहों की गवाही दे रहे होंगे। मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, बस यही जहन बनाए। जिस दिन ये जहन बन जाता है तो फिर यूं समझ लें जैसे अमीर अहले सुन्नत लिखते हैं कि फिर रोजा माहे रमजान का ही नहीं रहता है, फिर इंसान पूरा साल 12 महीने डबल 12 घंटे ये अपनी आंखों को हराम से बचाता है, ये अपने हाथों से जुल्म करने से अपने आप को बचाता है, ये ऐसी जगहों से जाने से अपने आप को बचाता है कि कहीं ऐसा ना हो कि कयामत के दिन मुझे सारी मखलूक के सामने रुसवाई का सामना करना पड़े। तो ऐ मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, कान का रोजा रखना है कि कान में आकर कोई फोहश कलामी करे, कोई गंदी बात सुनाने की कोशिश करे, कहीं से कोई ऐसी म्यूजिक की या कहीं से कोई ऐसी नाजायज बात आवाज सुनाई दे, अपने आंखों को कानों को बंद कर लें कि नहीं नहीं मेरा कान का रोजा है। ये रोजा सूरज डूबने से खुलता नहीं है, ये बल्कि लगा ही रहे। कहीं ऐसा ना हो कि मैं हेडफोन लगाकर माशाल्लाह गाने सुन रहा हूं या कहीं से गाने की आवाज आ रही है तो मैं उससे लज्जत ले रहा हूं। तो अपने आप को गुनाहों से बचाएं। इसी तरह जबान की बेएहतियाती बहुत ज्यादा है। हमारी जबान चलती है, किस किस को दुख पहुंचा देती है, हमें इसका एहसास ही नहीं होता। तो काश जबान का कुफले मदीना लग जाए कि हम बात करने से पहले तोलें। और इसके लिए मैं मदनी चैनल के नाजरीन को भी, यहां मौजूद हाजरीन को भी मशवरा दूंगा कि एक मरतबा अमीर अहले सुन्नत की किताब गीबत की तबाहकारियां ये एक दफा जरूर पढ़ लें। तकरीबन 1800 मिसालें 1800 एग्जाम्पल्स अमीर अहले सुन्नत ने इसमें लिखी हैं। आप शायद इस किताब को पढ़ेंगे तो हैरान हो जाएंगे कि मेरे से ये गलतियां होती हैं। تو دعوت اسلامی کے مدنی ماحول سے وابستہ رہیں انشاءاللہ زندگی گزارنے کا آپ کو سلیقہ یہ سکھایا جائے گا اجتماعات میں شرکت کی پابندی کریں مدنی چینل کے ناظرین سے بھی عرض کروں گا مدنی چینل ہی دیکھتے رہیں انشاءاللہ خوب علم دین میں اضافہ ہوگا اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم ایمان